أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين کتاب آموزش فلسفہ میں آج ہماری بحث درس نمبر 13 میں ہے کتاب کے مطابق جس کا عنوان اقسام شناخت رکھا ہے کلی عنوان اس کا کہ اس کے اندر ہم علم کی جو مختلف اقسام ہیں اس سے آشنا ہوں گے اور اس کے اندر جو بعض ذیلی عناوین ہیں وہ اس عنوان سے ہوں گے کہ ہم ایک بنیادی ترین تقسیم جو علم کی ہے علم حصولی اور علم حضوری کے نام سے اس سے تفصیل سے آشنا ہوں گے پچھلے درس میں ہم نے یہ بیان کیا تھا کہ شناخت آیا ممکن ہے یا ممکن نہیں تو مختلف مکاتب فکر وجود رکھتے تھے جن میں سے ایک سکیپٹیسزم تھا ایک ایگنوسٹیسزم والے تھے ان کا کہنا یہ ہے کہ ہم حقیقت علم یقینی تک ہماری رسائی ممکن نہیں ہے یا کہتے تھے کہ علم یقینی کسی بھی صورت میں حاصل نہیں کیا جا سکتا مختلف تعبیریں کہ جس کو ہم تفصیل سے پڑھ کے ان کا جواب دے چکے ہیں نقضی آخر میں جب ہم نے پچھلا درس جو ہے وہ ختم کیا اس کے آخری حصے میں حلی جواب کی طرف اشارہ کیا تھا ہم نے یہ کہا تھا کہ خطا جو ممکن ہے وہ نظری ادراکات میں پائی جاتی ہے بدیہی ادراکات میں بدیہی علم کے اندر خطا نہیں ہوتی اور ہماری جو سوچ اور تفکر اور استدلال کی بنیاد بنتی ہے جو چیز وہ علم بدیہی ہے علم بدیہی سے ہمارے سفر کا آغاز شروع ہو جاتا ہے اب یہاں سے اس بحث کا آغاز ہو جاتا ہے کہ وہ کون کون سے علم ہیں کہ جس کے اندر خطا ممکن نہیں ہے اس سے آشنائی ضروری ہے بالآخر نظری ادراک سے آشنائی ضروری ہے بدیہی ادراکات سے آشنائی ضروری ہے آیت اللہ مصباح پہلے جو ہیں وہ مقدمے کے طور پر ایک مطلب کو یہاں پر بیان کرتے ہیں وہ یہ بیان کرتے ہیں کہ آپ نے جب یہ کہا کہ خطا ہمارے عقائد میں ہوتی ہے درست ہے اس بات کے ہم بھی قائل ہیں کوئی بھی اس کا منکر نہیں ہے کہ خطا ہے اعتقادات میں ادراکات میں علم کے اندر خطا ممکن ہے اگر کوئی بندہ کہے کہ خطا نہیں ہے ہمارے علم کے اندر غلطی نہیں ہے ہمارے علم کے اندر تو یہ اسی طریقے سے ہم اس کو کنڈم کریں گے کہ جس طریقے سے ہم ان افراد کو کنڈم کر رہے تھے کہ جو کہتے تھے کہ علم حاصل کرنا ممکن ہی نہیں ہے یعنی نہ ہم یہ کہتے ہیں کہ ہمارا سارے کا سارا علم مطابق بواقع ہے اس میں خطا ممکن نہیں ہے اس بات کے ہم قائل نہیں ہیں اور نہ ہی ہم اس بات کے قائل ہیں کہ ہمارا کوئی بھی علم مطابق بواقع نہیں ہے سارے کے سارے علم غلط ہے نہ یہ جملہ ٹھیک ہے کہ سارے کے سارا علم غلط ہے نہ یہ جملہ ٹھیک ہے کہ سارے کا سارا علم ٹھیک ہے بلکہ ہم قائل ہیں کہ بعض ایسے علم ہیں کہ جو مطابق بواقع ہیں سچے ہیں صحیح ہیں اور بعض علم ہمارے ایسے ہیں جو غلطی کا شکار ہو جاتے ہیں، غلط ہوتے ہیں، مطابق بواقع نہیں نکلتے۔ کہتے ہیں کہ جب آپ نے یہ بات کہی ہے تو پھر کیس وہ کون سا معیار ہے کہ جس کے ذریعے ہم پہچان سکیں کہ کون سا ادراک غلط ہے اور کون سا ادراک صحیح ہے؟ بات واضح؟ بس آپ کو یہاں سے پتا ہونا چاہیے کہ ہم اب دوسرے مسئلے میں وارد ہو گئے ہیں۔ اس میں جواب بھی ہے پہلے اشکالات کا کہ جو ہم پچھلے درس میں پڑھ کے آ گئے ہیں، اور اگلی بحث میں بھی وارد ہو گئے ہیں کہ جس کا عنوان تھا کہ اگر صحیح علم موجود ہے، غلط علم موجود ہے، تو صحیح اور غلط علم کے اندر تشخیص دینے کا معیار کیا ہے۔ تو اس معیار سے جو ہے وہ ہماری بحث جو ہے وہ آگے چلے گی۔ پھر آیت اللہ مصباح حفظہ اللہ جو ہیں وہ فرماتے ہیں کہ ہم نے دوسرے درس کے اندر ڈیکارٹ کے فلسفے کو ذکر کیا تھا، اور ڈیکارٹ نے اپنے فلسفے کا آغاز اپنے شک کے ذریعے کیا تھا۔ کیوں کیا تھا اس نے شک کے ذریعے؟ کیونکہ اس دور کے اندر، تفصیل سے اس پہ بات ہو چکی ہے، میں اب دوبارہ اس میں نہیں جانا چاہتا، لیکن چونکہ عبارت میں یہ بحثیں آئی ہیں تو مختصر سی وضاحت جو ہے وہ کرتا ہوں۔ ڈیکارٹ کا جو زمانہ تھا وہ شک والا تھا۔ اس نے دیکھا کہ علم یقینی جو ہے وہ کوئی مانتا نہیں ہے، اس کو علم یقینی کا انکار کیا جا رہا ہے، اور ڈیکارٹ ان فلاسفرز میں سے تھا کہ جو یقینی علم کا قائل تھا۔ تو اب کیسے ان افراد کو کہ جو علم یقینی کے مطلق طور پر قائل منکر ہو رہے تھے، ان کو قائل کیا جائے، کس طریقے سے؟ اور ڈیکارٹ نے تأمل و تفکر و تدبر کیا، کرنے کے بعد اس نے کہا چلیں اگر میں آپ کے مسلک کے ساتھ چلوں تو ہر چیز کے اندر شک ممکن ہے، لیکن ایک چیز میں شک ممکن نہیں ہے، وہ کیا ہے؟ اپنے شک میں شک کرنا۔ پس ایک یقینی چیز ہے جس کا کوئی انکار نہیں کر سکتا، وہ ہے شک کا ہونا، کہ میں شک کرتا ہوں، شک میں شک نہیں ہے۔ اب ڈیکارٹ کیا کرتا ہے؟ کہتے ہیں دیکھیں یہ چونکہ اتنا واضح ہے، یہ والا مطلب کہ اپنے شک میں شک نہ کرنا اتنا واضح اور یقینی ہے، ہم یہیں سے اپنے فلسفے کا آغاز کرتے ہیں۔ تو لہذا ڈیکارٹ نے ایک تھیوری دی، اس نے کہا کہ کس چیز میں آپ شک نہیں کر سکتے، اس کی ملاق کیا ہے؟ اس نے یہاں تو کہا کہ شک میں شک نہیں کیا جاتا، ممکن ہی نہیں ہے کہ انسان اپنے شک میں شک کرے۔ تو اب ملاق ہونا چاہیے کہ ہم کیسے معلوم کریں کہ کس چیز میں انسان شک کر سکتا ہے، کس چیز میں انسان شک نہیں کر سکتا۔ تو اس کی تھیوری کا جو نام ہے فارسی میں، جو اس کا ترجمہ کیا گیا ہے، وضوح اور تمایز، واضح اور مشخص اور متمایز ہونا، کہ جس کو انگلش میں کہیں گے کلیئرٹی اینڈ ڈسٹنکٹنس، متمایز و مشخص ہونا، واضح اور متمایز ہونا، اس کو ملاق قرار دیا ہے۔ کس چیز کا؟ کہ جس کے اندر یہ خصوصیت ہوگی اس میں شک نہیں کیا جا سکتا۔ وضوح و تمایز، واضح و متمایز و مشخص، یہ اس کی उस नजरिए का नाम था जो मिलाग इसने बयान किया है। और इसने कहा कि इसको आप मेयार बनाकर सही अकीदे और गलत अकीदे के दरमियान जुदाई डाल सकते हैं, आप समझ सकते हैं कि यह अकीदा ठीक है और यह अकीदा गलत है। देखें इबारत, फरमाते हैं कि दर से दोवम इशारे कर दीम कि डिकार्ट बराए मुबारजे बा शक गिराई दर मकाम फेरीजी फलसफा तजलजुल नापजीरी बरामद, के डिकार्ट ने शक गिराई यानी स्केप्टिसिज्म का मुकाबला करने के लिए शुरू किया इसने कि ऐसा फलसफा तासीस करे, तश्कील दे कि जो मुतजलजल ना हो, तजलजुल को कबूल ना करे, डावाडोल होने वाला फलसफा ना हो। वसंग बिनाए आनरा शक ना पजीरिए खुद शक करारदाद, और इस फलसफे की पहली और बुनियादी ईंट कौन सी रखी कि अपने शक में शक न करना, अपने शक में शक न होना, यह बुनियादी तरीन वो कदम था कि जहां से उसके फलसफे का आगाज हुआ, यानी यह बुनियाद है, पूरा फलसफा इसके ऊपर खड़ा है इसका, डिकार्ट का। सिपस
शक तो है, अपने शक में शक ना होना, वजूद शक फिर भी तो मौजूद है
ना, जो शक वजूद रखता है मुझे उसके वजूद में शक है,
उसमें नहीं है।
हाँ, उसमें नहीं, यही बात हो रही है कि मैं हर चीज में तो शक कर सकता हूं लेकिन इस बात में कि मुझे शक है इसमें शक कर सकता हूं, नहीं कर सकता, यही बात कह रहे हैं डिकार्ट, ये कहना चाहता है। फिर फरमाते हैं कि सिपस मिला के शक नापजीरी आनरा वजूह व थमायुज मुअर्रफी कर्द, कहते हैं कि क्यों मैं अपने शक में शक नहीं कर पा रहा, इसका मिलाक क्या है, फरमाते हैं इसका मिलाक जो है वो वजूह, उसका वाज़ह होना, क्लैरिटी है, और तमायुज रखना, मुशख्खस व मुअय्यन होना, डिस्टिंक्टनेस।
हाँ,
तो ये मिलाग उसने करार दिया है इसको कि चूंकि इसमें ये खसूसियत पाई जाती है कि ये वाज़ह भी है और मुतमायज भी है तो लिहाजा इसमें शक नहीं किया जा सकता। बस जब उसने वजूह वाज़ह होना और मुतमायज होना इसको मिलाग करार दे दिया, बस इसने फिर आगे बात की ये कि आनरा मियारी बराए बाज शनासी ये अंदीशहा ये दुरुस्त अजना दुरुस्त करारदाद, उसने कहा फिर इसी को मिलाग रखें, शक में शक क्यों नहीं हो रहा, चूंकि वो वाज़े है, चूंकि वो मुशख्खस व मुतमायज है दूसरों से, वजूह और मुतमायज, वाज़े होना और मुतमायज होना, तो अब हम बाकी अपने अकायद बाकी अपने उलूम को भी इसी तरीके से परख सकते हैं। हम देखेंगे जिसमें यह खसूसियत होगी वो सही वो दुरुस्त होंगे, जिसमें यह खसूसियत नहीं होगी उसमें हम शक कर सकते हैं कि शायद ठीक हो शायद ठीक ना हो, या उसको गलत साबित कर देंगे अगर उस पर दलाइल मौजूद हुए। बाजू यहां तक इबारत को साथ साथ हल करते रहें। वह दर सदत बरामद के रविश रियाजी रहा दर फलसफे बेकार गिरद, क्योंकि डिकार्ट जो है बहुत बड़ा रियाजीदान था तो इसने अपने फलसफे में रियाजी से बहुत ज्यादा इस्तेफादा किया है और रियाजी रविश को इसने बहुत ज्यादा इस्तेमाल किया है। तो ये जो वजूह और मुतमायज की जो रविश लेकर आ रहा है ये इसने रियाजी से ही लिए और इसी के व दरवाके मंतिक जदीद रा इराए दहद, और इसने फिर अरस्तू के मुकाबले में जदीद मंतिक को भी तासीस किया है कि डिकार्ट की मंतिक के साथ जो है वो मारूफ है, इंसान जो है उसको मुताला कर सकता है जाके। आयतुल्ला मिस्बाह फिर आकर फरमाते हैं कि हम अभी फलसफे डिकार्ट के फलसफे की नकदोबर्रसी उसके मौरफी करने के दो पीछे नहीं है, अभी मकाम नहीं है ये कि हम डिकार्ट के फलसफे को बयान करें और इसके अंदर जो नकाइस हैं उसको बयान करें, लेकिन ایک نقطے کی طرف فقط توجہ کرنا چاہ رہے ہیں آیت اللہ مصباح فرماتے ہیں، وہ یہ کہ اس کو ہم پہلے بیان کر چکا ہوں لیکن چونکہ عبارت میں موجود ہے لہذا دوبارہ تکرار کر رہا ہوں اس کا، وہ یہ ہے کہ کہتے ہیں کہ ڈیکارٹ نے جو آغاز کیا ہے فلسفے کا جس نقطے سے، کیا ہے وہ؟ کہ اپنے شک میں شک نہیں کیا جا سکتا، پس یہ علم یقینی ہے، فلسفے کا آغاز یہیں سے ہوگا، آپ اپنے معرفت کی جو عمارت ہے وہ اسی پر کھڑی کر سکتے ہیں۔ آیت اللہ مصباح فرماتے ہیں کہ اگر تم جدال احسن کر رہے ہو، یعنی آپ جو تمہارے مقابلے میں شک گرا ہیں، اسکیپٹیسزم کے قائل افراد ہیں، ان کو فقط کیا ہے قانع کرنا چاہتے ہو، ان کو اپنے ساتھ ملانا چاہتے ہو، اگر تمہارا کام جدال کرنا ہے، جدالی روش سے استفادہ کرنا ہے، منطق میں جدل جو ہے وہ ایک روش ہے، کیا ہے؟ کہ آپ انہی کے مسلمات سے استفادہ کرتے ہوئے اس نتیجے تک پہنچائیں کہ جس نتیجے کو آپ مانتے ہیں، اس کو کہتے ہیں جدل، درست ہے؟ جدال جو ہے وہ عرفی معنی میں مراد نہیں ہے جنگ و جدال جس کو ہم کہتے ہیں، بلکہ جب فلسفے میں یا منطق میں جدل و جدال کا لفظ آتا ہے تو اس سے مراد یہ ہوتی ہے، روش ہے منطقی، یہ برہان کے مقابلے میں ہے، برہان ایک روش ہے اور جدل ایک روش ہے۔ تو فرماتے ہیں کہ اگر آپ جدل کرنا چاہ رہے ہو پھر تو ہم آپ کی بات مانتے ہیں، ٹھیک ہے تم نے کام ٹھیک کیا ہے۔ جدل کیسے کرنا تھا؟ تمہاری فضا جو تھی، ہم کہتے ہیں ڈیکارٹ کی شک تھی، ہم کہتے ہیں چلیں جس چیز کو تم مانتے ہیں ہم وہیں سے ہی سلسلہ شروع کرتے ہیں، ہم کہتے ہیں کہ ٹھیک ہے تم کہتے ہو ہر چیز میں شک کرنا چاہیے، ہم کرتے ہیں شک، ریاضی میں بھی شک کرتے ہیں، فزکس میں بھی شک کرتے ہیں، ہم جو ہے وہ اپنے اعتقادات میں بھی شک کرتے ہیں، سب چیزوں میں ہم شک کر لیتے ہیں، لیکن ایک جگہ پر جا کے ہم پھر پھنس جاتے ہیں، کہاں؟ کہ مجھے اپنے شک میں شک ہے یا نہیں، شک نہیں ہے۔ بس دیکھا کہ ہمیں ایک علم ہے یقینی کہ جس کا انکار نہیں کیا جا سکتا، اب یہاں سے وہ اپنے فلسفے کا آغاز کرتا ہے، شکاک یہاں پر جو ہے وہ کچھ نہیں کر سکتا، اس کے ہاتھ جو ہیں وہ بن جاتے ہیں یہاں پر آ کے، کہتے ہیں تم اگر جدل کرنا چاہ رہے ہو تو پھر ٹھیک ہے ہم آپ کی بات مانتے ہیں، کوئی مشکل نہیں ہے اس کے اندر، لیکن اگر تم یہاں پہ برہان قائم کرنا چاہ رہے ہو، فلسفی استدلال کے طور پر اس کو لے کر آ رہے ہو اور واقعاً اعتقاد رکھتے ہو کہ سب سے بدیہی ترین چیز یہ ہے کہ ہم اپنے شک میں شک نہیں کر سکتے، تو کہتے ہیں پھر تمہارا یہ استدلال غلط ہے، پھر نہیں مان سکتے ہم اس کو۔ کیوں؟ اس کی وجہ یہ ہے کہ اس سے پہلے بھی ایک یقینی علم ہے کہ جس کا کوئی انکار نہیں کر سکتا، وہ کیا ہے؟ اگر تم اپنے شک میں شک نہیں کر سکتے تو شک شک کرنے والے سے جدا وجود رکھ سکتا ہے؟ آیا ایسا ممکن ہے کہ انسان سوچے کہ شک تو ہو اس میں تو آپ شک نہ کر پائیں، لیکن شک کرنے کے وجود، شک کرنے والے کے وجود میں آپ کیا کریں؟ شک کریں، ہو سکتا ہے ایسے؟ نہیں ہو سکتا۔ اگر آپ شک میں شک نہیں کر سکتے تو اس کا مطلب یہ ہے کہ تم شک کرنے والے کے وجود میں شک نہیں کر سکتے، چونکہ شک کس نے کرنا ہے؟ انسان نے کرنا ہے، نفس نے کرنا ہے شک، تمہارے اس استدلال میں عیب موجود ہے اگر تم اس کو برہانی مانتے ہو اپنے استدلال کو۔ ہاں اگر جدل مانتے ہو تو پھر ہم بھی تمہارے ساتھ ہیں، جدل میں مشکل نہیں ہے، لیکن اگر کہو یہ برہان ہے میرا، استدلال ہے میرا، عقلی ایمان ہے میرا اس کے اوپر کہ ہمارے پاس ایک بنیادی ترین یقین یہی ہے کہ جہاں سے آغاز کیا جا سکتا ہے، اس سے پہلے نہیں ہے کوئی، ہم کہتے ہیں نہیں، شک سے پہلے شک کرنے والا انسان۔ اور پھر وہاں میں نے دوسرے درس میں جب بات ہو رہی تھی ہماری ڈیکارٹ میں، تو یہ اعتراض میں نے وہاں بیان کیا تھا اور کہا تھا کہ ڈیکارٹ تم جملہ کیا ادا کر رہے ہو کہ آئی تھنک، میں سوچتا ہوں یا میں شک کرتا ہوں بس میں ہوں، تو یہ میں پہلے کہاں گیا؟ تم خود اپنے جملے کے اندر میں لے کر آ رہے ہو، मैं शक करता हूं बस हूं, तो इसका मतलब है पहले मैं है, फिर शक है, फिर उसके बाद तुम जो है वो सिलसिला आगे बढ़ता है। तुम जो शक को अपने होने पर दलालत कर रहे हो ऐसा नहीं है, बल्कि तुम्हारे शक का होना तुम्हारे होने पर दलील नहीं है, बल्कि तुम्हारा होना दलील है कि तुम शक कर रहे हो। बात आज है? तो आयतुल्ला मिस्बाह फरमाते हैं कि यह चीज तुम मद्देनजर रखो, डिकार्ट को पढ़ने वाले जो हैं वो मद्देनजर रखें कि इसके इस्तिदलाल में, अगर ये इस्तिदलाल है, चूंकि इस्तिदलाल के गिर्द बात हो चुकी है, अगर हकीकी इस्तिदलाल है तो उसमें ये मेयार पूरे होने चाहिए, तो फिर जो है वो हम आपके इस इस्तिदलाल को नहीं मानते चूंकि इसमें ऐब मौजूद है। हाँ, अगर कहते हो कि जदल है तो फिर मुश्किल नहीं है, जदाल में जो है वो मुसलमात से इस्तिफादा किया जा सकता है और वो इजाजत होती है मंतकी तौर पर और फलसफी तौर पर। ये एक मतलब था कि जो इन्होंने यहां बयान किया। दूसरा जो मतलब बयान करते हैं वो ये कि तुमने क्या कहा कि सही और गलत फिक्र को अगर जुदा करना हो, पहचानना हो, तो मेयार क्या दिया इसने? वुजूह और तमायुज, यानी वाज़ेह और तमायुज, मुशख्खस होना, वाज़ेह होना और मुशख्खस होना, यह मिलाक दिया था। तो कहते हैं ये जो तुमने मेयार दिया है ना, खुद ये मेयार खुद वाज़ेह नहीं है। तुम कह रहे हो कि जो वाज़ेह तरीन फिक्र होगी, मुतमायज व मुशख्खस तरीन सिफत होगी, चीज फिक्र होगी, वो सही होगी। तो एक बंदा आकर कहता है मेरे नजदीक मसलन खुदा की फिक्र जो है ना वो बहुत वाज़ेह और मुशख्खस है, दूसरा अगर कहता है मेरे नजदीक नहीं है, अब क्या करेंगे यहां पे? मिलाक तो सारा गया। आप अगर मिलाक बना रहे हो कि सही फिक्र और गलत फिक्र को तशखीस देने का मेयार जो है वाज़ेह होना और मुतमायज व मुशख्खस होना है, तो फिर हम आकर कहते हैं कि एक इसके अंदर तो मसला हल ही नहीं हो रहा, क्योंकि मैं कहता हूं खुदा की फिक्र जो है वो वाज़ेह व मुतमायज व मुशख्खस है, वाज़ेह तरीन जो फिक्र मौजूद है वो खुदा की है, मुशख्खस तरीन जो फिक्र है वो खुदा की फिक्र है, यानी खुदा की फिक्र से मुराद ये कि यानी खुदा के होने के बारे में जो फिक्र है वो मुतमायज तरीन है। एक बंदा आकर कहता है नहीं मेरे नजदीक वाज़ेह नहीं है। एक मिसाल के तौर पर जिक्र कर रहा हूं, आप और भी मिसालें ले सकते हैं। तो झगड़ा तो खत्म ना हुआ, झगड़ा तो वहीं का वहीं है, मेयार ठीक है आपने दे दिया लेकिन मेयार झगड़ा खत्म नहीं कर रहा। बात कहां पर आकर रुकती है? बात यहां पर आकर रुकती है कि ये जो खता नापजीरी का मिला क्या, यानी वाज़ेह और मुतमायज होने का मिला क्या है, जब तुम वो बयान कर दोगे ना तब मुश्किल हल होगी। यानी एक कदम पीछे आ जाओ, यहां तक तुम आए, तुमने कहा कि वाज़े और रोशन और मुशख्खस जो फिक्र होगी वो ठीक है, जो नहीं होगी वो ठीक नहीं है, उसमें शक किया जा सकता है, उसमें मसलन जो है वो उसको गलत कहा जा सकता है। हम कहते हैं कि ये मिलाक नहीं बनता, बल्कि मिलाक क्या बनेगा? इससे पहले वाला कदम, खुद वाज़े और मुशख्खस होने का मिलाक क्या है। तो लिहाजा कहते हैं कि तुम्हारे फलसफे के अंदर बहुत सारे झोल मौजूद हैं, अगर हम उसके ऊपर गुफ्तगू करें तो इस तरीके से निकाल सकते हैं, लेकिन चूंकि हमने डिकार्ड के फलसफे को बयान नहीं करना लिहाजा इसको यहां पर बयान नहीं करते। इस पैरे को पढ़ते हैं। हम चनीन वजूह व तमायुजरा नमी थवान में यार असली बाज शनासी अंदीशा ये दुरुस्त आज ना दुरुस्त करारदाद। कहते हैं इसी तरीके से वुजूह और तमायुज को, यानी जो मिलाक उसने दिया था वाज़े होना और मुशख्खस होना, मुतमायज होना, ये मिलाक करार दिया था उसने, किस लिए? कि ताकि सही और गलत जो फिक्रें हैं उनको जुदा किया जा सके, उनको पहचाना जा सके। कहते हैं इसको नहीं करार दे सकते आप, इस मिलाक को जुदाई का, क्यों? जीरा अलावे बर इन के खुद इन में यार बेकदर काफी वाज़ेह व मुतमायज व गैर खाली अज इबहाम नीस्त। चूंकि खुद ये भी मेयार जो है वो वाज़ेह व मुतमायज नहीं है, उसकी मैंने वजाज कर दी है, क्योंकि सवाल खड़ा हो जाएगा कि वाज़ेह व मुतमायज एक के नजदीक है एक के नजदीक नहीं है, तो क्या वहां क्या करेंगे, मुश्किल हल नहीं होगी, फिर अपनी जगह बाकी रहेगी। वह मुख मकाते व तयीन कुनंदे बेशुमार न मीरावद के, यानी ये यानी खात्मा देने वाली नहीं है ये रविश जो है। अब यहां से मतलब शुरू होता है, नमी तवान राज खता ना पजीरिये नो ए खास अज इदराकरा आश्कार साजद। कहते हैं ये मियार बावजूद इसके के खुद वाज व मुतमायज नहीं है, इसको हम इदराकात के जिसके अंदर खता पजीरी नामुमकिन हो उसके लिए हम मियार करार नहीं दे सकते। यानी आप ये नहीं कह सकते कि जो फिक्र वाजे व मुतमायज व मुशख्खस होगी उसके अंदर शक करना मुमकिन नहीं है, यह मिलाक देना दुरुस्त नहीं है, इसको करार नहीं दे सकते, बल्कि हमें इससे पहले वाले कदम में जाना पड़ेगा, इसके मेयार में जाना पड़ेगा। फरमाते हैं कि अलबत्ते सारे सुखना ने भी नीज जाए बासा ये फरावानी दारत, कहते हैं इसके अलावा भी इसकी बातें बहुत जा रही हैं जिसके ऊपर गुफ्तगू की जा सकती है कि दरिंजा मजाल बरसी आना नीज के, यहाँ उसकी कोई मजाल व बहस व मैदान नहीं है चूंकि हम अभी इसके फलसफे को बयान नहीं करना चाह रहे। अम्मा शक ना पजीरिए शक व शक कुनंदे व चीज हाई दीगरी अज इन कबील राजी दारत के दर पर्दे बराए पर्दादारी अज आन बाइस्ती बे बर्रसी अनवा एल्म व एदराक परदाख्त। कहते हैं कि हम आपको बताते हैं वो राज कि जिस राज की वजह से हम शक में शक नहीं कर सकते, हम शक करने वाले के वजूद में शक नहीं कर सकते, या वो इल्म के जिसके अंदर शक नहीं किया जा सकता, शक ना करने की क्या वजह है, उसका राज क्या है, उसको हम आपके सामने बयान करते हैं। डिकार्ड ने जो मिलाक बयान किया था वो मिलाक तो दुरुस्त नहीं है, हम आपको बयान करते हैं। तो कैसे बयान करेंगे, कहते हैं ये जवाब देने के लिए जरूरी है कि हम इल्म की अकसाम बयान करें आपके सामने। जब इल्म की अकसाम बयान हो जाएंगी उसके जिमन में फिर मियार भी सामने आ जाएगा कि कौन सा वो मियार व मिलाक है कि जिसके तहत हम बाज इल्मों में तो शक नहीं कर सकते और बाज इल्मों में शक कर सकते हैं। वो क्या वजह है, क्या मिलाक है जिसकी वजह से हम बाज इल्मों में शक नहीं कर सकते, मुमकिन ही नहीं है उसके अंदर शक करना। स्केप्टिसिज्म यहां खत्म हो जाता है, शक गिराई यहां पे खत्म हो जाती है कि जब हम साबित कर देंगे कि हमारे पास ऐसे इल्म मौजूद है जिसमें शक करना मुमकिन ही नहीं, और वे मिलाक भी जब बयान कर देंगे तो स्केप्टिसिज्म जो है वो खत्म हो जाएगा। और डिकार्ट जिस सवाल का जवाब ना दे पाया उस सवाल का जवाब भी मिल जाएगा। डिकार्ट के सवाल का जवाब ना दे पाया कि हम अपने शक में शक क्यों नहीं कर पा रहे, उसने कहा चूंकि वाज़ह व मुतमायज व मुशख्खस है इसलिए नहीं कर पा रहे, हम कह रहे हैं मिलाक तुम्हारा ठीक नहीं है, यार वाज़ह व रोशन नहीं है खुद ये, तो लिहाजा इसके लिए हमें फिर इल्म की तकसीम की तरफ जाना होगा। तो यहां से फिर इल्म की पहली तकसीम की तरफ जाते हैं। फरमाते हैं कि इल्म अपनी पहली तकसीम के अंदर तकसीम होता है इल्म हुसूली और इल्म हुजूरी की तरफ, कि यह तकसीम है इल्म की कि जिससे मगरबी फलासफर जो हैं वो गालिबन क्या हैं इसकी तरफ तवज्जो नहीं रखते थे, वो शायद अभी भी बाज ना रखते होंगे जो फलसफा इस्लामी से ताल्लुक नहीं रखते, फलसफा इस्लामी का मुताला नहीं करते, वो अब भी इनकी तरह इन अबहास की तरफ मुतवज्जे नहीं होंगे। अगर तवज्जो होती इल्मे उसूली और इल्मे हुजूरी की तरफ तो बहुत सारे मकातबे फिक्र जो गर्ब वजूद में आए हैं वो कभी वजूद में ना आते, उनको जिन सवालों का जवाब ना मिल पाया उनको जवाब मिल जाता अगर वो इल्मे उसूली और इल्मे हुजूरी को उसकी हकीकत को उसके मरातब को जान चुके होते। तो यहां से फिर हमारी बहस शुरू होगी इल्मे उसूली और इल्मे हुजूरी में, और हम फिर आकर बात साबित करेंगे यहां पर कि इल्मे हुजूरी वो इल्म है कि जिसके अंदर खता मुमकिन नहीं है, और फिर मिलाक बताएंगे कि इल्मे हुजूरी में खता मुमकिन क्यों नहीं है। पर राज़े तो ये बहस चूंकि नहीं शुरू हो रही है, वक्त भी चूंकि اینڈ پہ پہنچا ہوا ہے, تو اس کو پھر انشاءاللہ بعد میں دیکھتے ہیں. وصلی اللہ علی محمد وآل محمد.